Iran Radio Podcast.
दोस्तों, जो पॉडकास्ट आप सुन रहे हैं उसे ईरान रेडियो ने तैयार किया है। अगर आप दूसरे विषयों पर भी पॉडकास्ट सुनना चाहते हैं तो हमारी वेबसाइट iranradio.ir/hi पर सुन सकते हैं। बच्चे जिनका बचपन छीन लिया गया। पॉडकास्ट के तीसरे एपिसोड में हम अतिग्रहणकारी इसराइली शासन की नियंत्रण प्रणाली पर नज़र डालेंगे और फिर इसराइली अदालतों की संरचना की समीक्षा पेश करेंगे। इसराइल फिलिस्तीनी बंदियों से कैसे जानकारी निकालता है और कैसे वो फिलिस्तीनियों को उनके साथी नागरिकों के खिलाफ करने के लिए दबाव का इस्तेमाल करता है। दोस्तों, मैं हूं अख्तर रिज़वी। बच्चे जिनका बचपन छीन लिया गया नामक पॉडकास्ट के तीसरे एपिसोड के साथ आपकी सेवा में हाजिर हूं। हम उस जुल्म के बारे में थोड़ा बता सकें जो इसराइली शासन जेलों में बंद फिलिस्तीनी बच्चों पर ढाता है। जून 1967 में इसराइल की कब्जा करने वाली सेना ने सैन्य बयान नंबर 1 जारी किया। उन्होंने इस बयान को सही ठहराने के लिए ये दलील दी, सुरक्षा और सार्वजनिक व्यवस्था बनाए रखने के लिए। ठीक उसी साल से आज तक समान औचित्य के साथ हजारों सैन्य आदेश जारी किए गए हैं जिनका फिलिस्तीनी जनता के जीवन पर बहुत गहरा प्रभाव पड़ा है। इसराइल द्वारा जारी किए गए सैन्य फरमान तुरंत कानून बन जाते हैं जिससे मकबूजा क्षेत्रों में रहने वाले सभी फिलिस्तीनियों के लिए उनका पालन करना अनिवार्य और आवश्यक हो जाता है। लेकिन इन सैन्य फरमानों में फिलिस्तीनी जमीन पर रहने वाले इसराइली शामिल नहीं होते हैं। जब भी इसराइली अधिकारी किसी फिलिस्तीनी बच्चे को गिरफ्तार करते हैं तो अपनी इस कार्रवाई को सही ठहराने के लिए इस तरह की बयानबाजियां करते हैं। बयान मुख्य रूप से फिलिस्तीनियों पर राजनीतिक अपराधों का आरोप लगाने और उन पर सैन्य अदालतों में मुकदमा चलाने पर ही केंद्रित होते हैं। अदालतें हमेशा फिलिस्तीनियों को जेल की सज़ा सुनाती हैं और बड़े बड़े जुर्माने लगाती हैं। इस बात की संभावना हरगिज़ नहीं है कि इन अदालतों में दोषी ठहराए गए किसी फिलिस्तीनी को आरोपों से बरी कर दिया जाएगा और उसे सज़ा नहीं दी जाएगी, भले ही वो एक बच्चा या किशोर हो या मासूम जान ही क्यों ना हो। 1993 में कुख्यात ओस्लो समझौते के बाद फिलिस्तीनियों पर इसराइली सैन्य शक्ति के प्रभाव का दायरा और भी बड़ा हो गया क्योंकि इसराइल की ओर से सैन्य आदेशों की संख्या हर दिन बढ़ती ही जा रही थी। फिलिस्तीनी अक्सर घोषित सैन्य आदेशों में क्या चीज़ होती हैं उससे अनभिज्ञ ही रहते हैं क्योंकि इसराइल ने या तो सार्वजनिक रूप से फरमानों का ऐलान ही नहीं किया है या फिर फरमानों का अभी तक अरबी में अनुवाद ही नहीं किया गया है। दिलचस्प बात यह है कि इसराइल सुरक्षा कारणों से फिलिस्तीनियों के लिए इन आदेशों का पालन करना अनिवार्य मानता है, भले ही वे उनमें लिखी हुई चीज़ों से अनजान ही क्यों न हों। मिसाल के तौर पर 1980 में इसराइल के सैन्य कमांडर ने घोषणा की कि सभी विश्वविद्यालयों पर पूरी तरह से सेना का नियंत्रण होगा। इसराइल ने विश्वविद्यालय के कर्मचारियों को निकाल दिया और नए लोगों को काम पर रख दिया। नए प्रशिक्षण कार्यक्रम, विभाग और भवन बनाए गए। यहां तक कि यूनिवर्सिटी की किताबें भी इसराइली सेना के कब्जे में चली गई हैं। इन फरमानों के बाद उन्होंने अभिव्यक्ति और संगठन की स्वतंत्रता पर भी प्रतिबंध लगा दिए और सेना की अनुमति के बिना प्रकाशित होने वाले समाचार पत्रों या प्रकाशनों को भी जब्त कर लिया। दूसरी ओर इसराइली सेना की सेंसरशिप को प्रकाशन से पहले सभी लेखों को मंजूरी देनी पड़ती है, इसीलिए ऑडिट अधिकारियों ने मकबूजा क्षेत्रों में हजारों पुस्तकों की छपाई और उनके प्रकाशन को रोक दिया। इस संबंध में सुरक्षा कारणों का हवाला देकर और झूठे बहाने बनाकर इसराइल ने बस्ती निर्माण के लिए फिलिस्तीनी ज़मीनों को हड़पने और जब्त करने के आदेश जारी किए। फरमान के अनुसार इसराइली सेना ने सुरक्षा का हवाला देकर ज़मीन के हर टुकड़े को जब्त कर लिया ताकि ज़मीन के मूल मालिकों के पास स्थानीय अदालत में मुकदमा करने का अधिकार ही न रह जाए। जिन लोगों की ज़मीनें हड़प ली गईं उन्हें ही इसराइली सुप्रीम कोर्ट में शिकायत दर्ज करानी पड़ी। वो अदालतें जो बार बार घोषणा कर चुकी थीं सुरक्षा कारणों से सैन्य निर्णयों के विरुद्ध कुछ भी नहीं कर पाती हैं। लेकिन असल बात यह है कि अधिकांश सैन्य फरमान फिलिस्तीनी आबादी को नियंत्रित करने, उनके ज़मीन को जब्त करने की सुविधा देने, फिलिस्तीनी अर्थव्यवस्था के स्वतंत्र विकास को रोकने और फिलिस्तीनियों के सामाजिक और सांस्कृतिक जीवन को कमज़ोर करने के लिए ही बनाए गए थे। दूसरी ओर राजनीतिक कानूनों का उल्लंघन करने के आरोपी फिलिस्तीनियों को गिरफ्तार किया गया, उन पर मुकदमे चलाए गए, अदालतों के चक्कर लगवाए गए और बाद में उन्हें सीधे जेल में डाल दिया जाता है। उन्हें शिकायत करने तक का हक हासिल नहीं होता। ओस्लो समझौते के बाद के ज़माने में गजा पट्टी और वेस्ट बैंक में दो प्रकार की अदालतें अपना काम कर रही थीं। दूसरे शब्दों में यूं कह सकते हैं कि ओस्लो समझौते के बाद एक तरह की अदालत गजा पट्टी में लगी हुई थी जबकि दूसरे तरह की अदालत वेस्ट बैंक में काम कर रही थी। एक फिलिस्तीनी प्रशासन द्वारा चलाई जाती थी जो फिलिस्तीनियों के आंतरिक मामलों का निपटारा करती थी। दूसरी इसराइली सैन्य अदालत है जो उन मामलों को देखती थी जो इसराइल की सुरक्षा के लिए खतरे बनते थे। लेकिन दिलचस्प बात यह है कि अदालत के सभी बड़े सदस्य इसराइली थे। इनमें से अधिकांश न्यायाधीश ऐसे निवासी हैं जिन्होंने न्यायिक प्रशिक्षण प्राप्त ही नहीं किया है और फिलिस्तीनियों के बारे में अपने पूर्वग्रहों के साथ ही फैसले देते हैं। लेकिन सारी समस्याएं खासकर हिरासत में लिए गए फिलिस्तीनी बच्चों के लिए ही नहीं थीं, بلکہ حراست میں لیے گئے فلسطینی بچوں کو مکھیہ روپ سے پوچھ تاچھ کے دوران گمبھیر شاریرک اور مانسک شوشن کا سامنا کرنا پڑتا ہے۔ ان میں سے کئی کے پاس وکیل تک پہنچ اور ورودھ کرنے کی گنجائش تک بھی نہیں ہوتی۔ بچے عام طور پر مقدمے سے پہلے ہی اپنے قبول نامے پر ہستاکشر کر دیتے ہیں، جبکہ انہیں ان دستاویزوں کا مطلب ہی نہیں پتا ہوتا ہے۔ ان کے پاس قانونی پرتنیدھی پیش کرنے کی گارنٹی اور نشچت سمبھاونا بھی نہیں ہوتی۔ اپنے موکلوں کے وکیلوں کو اسرائیلی سینے ادھیکاریوں سے انومتی لینی پڑتی ہے، جسے اکثر اسویکار کر دیا جاتا ہے۔ یدی حراست میں لیے گئے بچے کے لیے وکیل ڈھونڈنا اسمبھو ہے تو وکیل سے ملنا تو اس سے بھی کٹھن پرکریا ہوگی۔ یعنی وکیل اور موکل کے بیچ بات چیت نہ تو آسان اور آرام دائک ہوتی ہے اور نہ ہی گوپنیہ ہوتی ہے۔ بچوں کو ہتھ کڑی لگا کر انٹرویو ککش میں لایا جاتا ہے یا لوہے کے دروازے کے پیچھے وکیل سے بات کی جاتی ہے۔ پورے انٹرویو یا پوچھ تاچھ کے دوران گارڈ اور سینک موجود رہتے ہیں۔ ان بادھاؤں اور اتپیڑن اور رکاوٹوں کی وجہ سے ہی زیادہ تر بچے عدالت میں پیش ہونے تک اپنے وکیل سے نہیں مل پاتے۔ انہیں کورٹ کے سسٹم یا کاریہ پرنالی کی کوئی جانکاری تک ہی نہیں ہوتی۔ وہ اپنے آروپوں سے اوگت نہیں ہوتے ہیں اور انہیں دی جانے والی سمبھاوت سزاؤں کے بارے میں بھی انہیں پتہ ہی نہیں ہوتا ہے۔ یہ طے ہے کہ اسرائیلی سینے عدالت میں فلسطینی بچوں کو ہر حال میں دوشی قرار دیا جائے گا۔ بچوں کو عام طور پر بھاری ہتھیاروں سے لیس سینکوں کے ساتھ ہتھکڑی لگا کر عدالت میں لایا جاتا ہے۔ اس سے بھی ادھک دکھ کی بات یہ ہے کہ پریوار عدالت سے پہلے تک اپنے بچوں کو دیکھ تک نہیں سکتے، کیونکہ وہ اپنے بچوں سے کسی بھی پرکار کی پرائیویٹ ملاقات نہیں کر سکتے۔ انٹرنیشنل کمیشن آف جیورسٹس کے سویڈش وبھاگ کے وکیل 2001 میں ایک عدالتی سنوائی کا ورنن اس پرکار کرتے ہیں۔ 14 ورشیہ آروپی سعید نے پتھر پھینکنے کے آروپ میں مقدمے تک 4 مہینے جیل ہی میں گزارے۔ وکیل نے اپنی ٹپڑیوں کو اس طرح سے بیان کیا، سعید کو سشستر سینکوں دوارا عدالت میں لایا گیا تھا، اس کے ہاتھوں میں ہتھکڑی لگائی گئی تھی اور وہ بہت نڈھال اور سست نظر آ رہا تھا۔ نہ تو اس کے پتا اور نہ ہی مجھے اس سے ہاتھ ملانے یا سارجنک بینچ پر اس کے ساتھ اس کی بغل میں بیٹھنے کی اجازت تھی۔ کورٹ بریک کے دوران مجھے اسے چاکلیٹ کا ایک ٹکڑا بھی دینے کی اجازت نہیں تھی۔ ہتھیار بند سینک نے، جس نے بلٹ پروف جیکٹ بھی پہن رکھی تھی، ہمیں پیچھے کی اور دھکیل دیا۔ میں نے پروسیکیوٹر سے پوچھا، کیا سینے عدالت کو بال ادھیکاروں پر سنیکت راشٹر سنگھ کے کنوینشن کے بارے میں کچھ پتا ہے؟ میں نے یہ بھی پوچھا کہ کیا انہوں نے آروپیوں کے پنرواس کی کوئی سمبھاونا تیار کی ہے اور وہاں بچوں اور کشوروں کے لیے کوئی عدالتی ویوستھا کیوں نہیں ہے؟ اس کے جواب میں پروسیکیوٹر نے دعویٰ کیا کہ سعید بچہ نہیں ہے۔ میں نے عدالت سے کہا، 14-15 سال کے بچے ویسک بچے ہیں۔ آخرکار نیادھیش نے سعید کو 8 مہینے کی جیل اور جرمانہ بھرنے کی سزا سنائی۔ سعید کی ماں کو امید تھی کہ وہ کسی طرح سے جرمانہ ادھار لے لیں گی، اور اگر اس کی ماں جرمانہ ادا نہ کر سکی تو سعید کو 2 مہینے اترکت جیل میں اور گزارنا پڑے گا۔ ایک اور دلچسپ بات یہ ہے کہ گرفتار بچے کو پرتھم شرینی کے رشتے داروں کو عدالت میں حاضر ہونے کے لیے ان کے پاس ایک ID کارڈ ہونا ضروری ہوتا ہے، جسے دکھا کر وہ عدالتی کاروائیوں میں حاضر ہو سکتے ہیں۔ یہ کارڈ صرف 16 ورش سے ادھک آیو کے فلسطینیوں کے رشتے داروں کے لیے ہی جاری کیے جاتے ہیں۔ اس کا مطلب یہ ہے کہ ہتھیاروں سے لیس اسرائیلی سینا رات کے وقت فلسطینیوں کے گھروں پر چھاپے مار کر کسی بچے کو گرفتار کر سکتی ہے۔ پتھر پھینکنے کے اپرادھ میں یاتنا اور جیل کی سزا دی جاتی ہے، لیکن اس کا 15 سال کا بھائی عدالت میں پیش ہونے کے لائق بھی نہیں تھا۔ ایمنسٹی انٹرنیشنل اسرائیل کے سین عدالتی سسٹم میں ایک اور ملبھوت سمسیا اس تتھ کو قرار دیتا ہے کہ اس شاسن میں کوئی الگ اور نشپکش نیائک پرنالی ہے ہی نہیں، اور نیادھیشوں و اٹارنی جنرلز کو اسرائیلی سینا دوارا نیوکت کیا جاتا ہے، یعنی وہی لوگ جو گرفتار کرتے ہیں وہی بچوں سے پوچھ تاچھ بھی کرتے ہیں۔ اسرائیلی سینا کی مکھیہ بھومکا مقبوضہ کھیتروں کی رکشا کرنا ہے، اور جن بچوں کو عدالت میں لایا جاتا ہے وہ در حقیقت قبضے کے خلاف ہوتے ہیں۔ دوستو، اب ہم ایک فلسطینی وکیل کے دکھ درد سن سکتے ہیں۔ یہ وکیل کہتا ہے، ایک وکیل کی حیثیت سے میرے لیے سب سے کٹھن چیز انیائے ہے، لیکن اسرائیلی عدالتوں میں یہ انیائے اپنے اچتم استر پر پہنچ چکا ہے۔ دوسری اور اسرائیلی سینا کو عدالتوں کو قانونی اور اسٹینڈرڈ کے مطابق بنانے کے لیے وکیلوں کی ضرورت ہوتی ہے۔ اسرائیلی نیائے ویوستھا کو یہ بھرم ہے کہ وہ نیائے کر رہی ہے، لیکن ان کے لیے عدالتی معاملوں کی پرکریا گولی باری سے بالکل بھی الگ نہیں ہے۔ اصل میں میری بھومکا آروپیوں کو سانتوانا دینے کی ہے۔ میں بچے کو یہ دکھانے کی کوشش کرتا ہوں کہ وہ دشمنی کے ماحول میں بری طرح سے پھنس گیا ہے، لیکن اس کے ساتھ ایک اور فلسطینی ہے۔ اسی بچے کو کورٹ میں پیٹا جاتا ہے۔ میں اویدھ قبضہ کرنے والے نیتاؤں کی طرح خود کو محسوس کرتا ہوں، کیونکہ میں کچھ بھی نہیں کر سکتا اور عدالت میں میری کوئی بھومکا ہوتی ہی نہیں ہے۔ دوسری اور وہ مجھے میرے موکل کے خلاف اکتر کیے گئے دستاویزوں کو دیکھنے کی اجازت تک نہیں دیتے۔ عدالت کا ڈھانچہ پوری طرح سے سینے ہے۔ نیادھیشوں کے پورواگرہ اور ان کے من میں بیٹھی باتیں، جن کا سمبندھ زیادہ تر یہودی بستیوں سے ہے، وکیلوں کے لیے کام کو اور بھی کٹھن بنا دیتا ہے۔ فلسطینی بچوں کو عدالت ککش میں پرویش کرتے ہی ایک وشے کے روپ میں دیکھا جاتا ہے، اور کورٹ میں پیرول یا ضمانت کی کوئی دھارا ہی نہیں ہے۔ دوسرے شبدوں میں یوں کہا جا سکتا ہے کہ بچوں کی ضمانت کے بارے میں فیصلہ کرنے کا کوئی آپشن ہی نہیں ہے۔ عدالتی پرکریا اس سمے بے حد گھنڈت اور دینیہ ہو جاتی ہے جب بھیاوا پرستھتیوں میں جیل میں بند حراست میں لیے گئے بچوں سے کہا جاتا ہے کہ انہیں گھر لوٹنے کی اجازت تبھی دی جائے گی جب وہ دوسروں کو بے نقاب کریں گے اور ان کے بارے میں بیان دیں گے۔ میرے ایک کلائنٹ نے، جو ابھی بچہ تھا، بتایا کہ صبح 2 بجے सैनिकों ने उसके घर पर धावा बोल दिया। उन्होंने उसे बिस्तर से बाहर खींच लिया, उसके हाथ उसकी पीठ के पीछे बांध दिए और उसकी आंखों पर पट्टी बांध दी। उसके परिवार को पता नहीं था कि उनके बच्चों को कहां ले जाया जा रहा है और सैनिकों ने उनके सवालों का जवाब तक देना गवारा नहीं किया। सैनिकों ने पत्थर फेंकने के आरोप में बच्चे से पूछताछ की। बच्चा थका हुआ था और उसे नींद आ रही थी, लेकिन सैनिकों ने उसे सोने नहीं दिया। बच्चा रो रहा था और गिड़गिड़ा रहा था कि उसे थोड़ा सोने दो, लेकिन सिपाहियों ने कहा कि अगर वो अपने जुर्म कबूल कर ले तो उसे सोने दिया जा सकता है। सिपाहियों ने उसके सामने हिब्रू भाषा में लिखा हुआ एक कागज का टुकड़ा रख दिया, जिसे बच्चा समझ नहीं पाया कि उसमें क्या लिखा हुआ है। बच्चा हस्ताक्षर कर देता है। फिर सैनिकों ने उसे कुछ दूसरे बच्चों की तस्वीरें दिखाई और उन बच्चों के घरों का पता बताने को कहा। बच्चा समझ ही नहीं पा रहा था कि यह सब कुछ किस लिए है। इसीलिए उसने उसे थोड़ा सा सोने देने के लिए इसराइलियों को दूसरे बच्चों के घरों का पता बता दिया। बाद में पता चला कि बच्चे ने एक कागज पर हस्ताक्षर कर ये स्वीकार किया था कि उसने अन्य बच्चों के साथ मिलकर सैनिकों पर पत्थर फेंके थे। जानकारी प्राप्त करने के अलावा इसराइल द्वारा बच्चों की गिरफ्तारी, मुखबिरों और दीर्घकालिक सहयोगियों की भर्ती और रोजगार के मकसद से भी अंजाम दी जाती है। मकबूजा क्षेत्रों में इसराइल की नियंत्रण प्रणाली में मुखबिरों और सहयोगियों की एक अहम भूमिका होती है और उन्हें एक महत्वपूर्ण तत्व समझा जाता है। ये सब चीज़ तब और अधिक कड़वी और हानिकारक हो जाती है जब इसमें बच्चे शामिल हो जाते हैं। फिलिस्तीनियों को अपने जीवन के सबसे बुनियादी कामों के लिए भी इसराइली सैन्य प्रतिष्ठानों पर निर्भर रहने के लिए मजबूर होना पड़ता है, क्योंकि उन्हें हर चीज़ के लिए इसराइली अधिकारियों से इजाज़त की ज़रूरत होती है। उनमें सबसे स्पष्ट है एक स्थान से दूसरे स्थान तक यात्रा करना। फिलिस्तीनियों को वेस्ट बैंक में एक शहर से दूसरे शहर तक कुछ किलोमीटर तक जाने के लिए परमिट का आवेदन करना होता है। परमिट तभी जारी किया जाता है जब इसराइली गुप्त पुलिस उसकी अनुरोध को मंजूरी दे देती है और बिना परमिट के इधर से उधर जाना गैर मुमकिन होता है। और ये भी एक कड़वी बात है कि फिलिस्तीनियों के जन्म और मृत्यु का पंजीकरण इसराइली सेना में ही किया जाना चाहिए। वास्तव में इसराइल द्वारा जारी किए गए पहचान पत्र के बिना रहना असंभव है जो इस धरती में लोगों के पास हमेशा रहना चाहिए। इसराइली सेना सभी फिलिस्तीनियों को या तो आत्मसमर्पण करने और इसराइली कानूनों का पालन करने के लिए मजबूर करती है या परिणाम भुगतने पर मजबूर करती है। जैसा कि तत्कालीन इसराइल के रक्षा मंत्री मोशे दयान ने 1967 में कब्जे के कुछ महीने बाद कहा था, फिलिस्तीनियों को बताएं कि उनके पास खोने के लिए कुछ भी नहीं है, उनका बस लाइसेंस छीन लिया जाएगा या उनका घर जमीन पर गिरा दिया जाएगा और इसके बदले में अगर वे हमारे साथ हैं तो वे पैसे भी कमा सकते हैं और अपनी बस में यात्रा भी कर सकते हैं। बेशक अन्य आदेशों का पालन करना उतना आसान नहीं है जितना मोशे दयान कहते हैं। ट्रांजिट परमिट प्राप्त करने की प्रक्रिया एक दर्दनाक यातना है। इसराइल का सुरक्षा संगठन या शाबाक परमिट जारी करने की प्रक्रिया का हिस्सा है और ये किसी भी समय जारी किए गए परमिट को रद्द कर सकता है। یہ مضبوط نربھرتا فلسطینیوں کو رعایتیں پراپت کرنے یا اپنے پرمٹ آویدنوں کو آگے بڑھانے کے لیے جان بوجھ کر اسرائیل کی گپت پولیس کے ساتھ سہیوگ کرنے کے لیے پروتساہت کرتی ہے۔ اسرائیلی ادھیکاریوں کی ان خاص لوگوں پر مہربانی ہو سکتی ہے، مثال کے طور پر انہیں اپنے شہروں کے بیچ یاترا کی اجازت جلد مل جاتی ہے۔ بی ٹی سیلم یروشلم میں استھت ایک غیر لابھکاری سنگٹھن ہے جس کا گھوشت لکش اسرائیل کے قبضے والے فلسطینی کھیتروں میں مانو ادھیکاروں کی الگھن کا دستاویزی کرن کرنا ہے۔ ایک 34 بھاڑے کے سینک یا ایجنٹ کے شبدوں کی ایک رپورٹ میں، جسے انتتا اسرائیل میں نواس کے انعام سے نوازا گیا، کہا گیا ہے کہ میں جوان تھا اور ستہ پانے اور آسانی سے اور جلدی سے پیسہ کمانے کا وچار مجھے چین سے بیٹھنے نہیں دے رہا تھا، میں اسی نظریے کے بہاؤ میں بہہ گیا۔ اپنے کپڑوں کے نیچے ہتھیار چھپا کر اپنے آس پڑوس میں گھومنا، بنا کسی سمسیا کے چوکیوں سے گزرنا جسے میں بھی چاہتا تھا، اسے پرمٹ جیسی سویدھائیں پراپت کرنا جیسی سویدھاؤں سے میں منترمگدھ ہو گیا تھا۔ ایسا پرتیت ہوتا ہے کہ اسرائیل نے جان بوجھ کر ایک ایسا سسٹم بنا رکھا ہے جو فلسطینی نربھرتا میں ودھی کرتا ہے اور جس سے بھاڑے کے سینکوں کی بھرتی اور روزگار اور بھی آسان ہو جاتا ہے۔ دوسرے شبدوں میں یہ کہا جا سکتا ہے کہ جب کسی فلسطینی کو گرفتار کیا جاتا ہے تو سہیوگ کرنے اور جانکاری دینے کے لیے اس پر دباؤ بڑھ جاتا ہے۔ پوچھ تاچھ کے دوران طرح طرح کی یاتنائیں دی جاتی ہیں، ساتھ ہی اسرائیلی ادھیکاریوں کے ساتھ سہیوگ کرنے پر یاتنا روکنے اور جیل سے آزاد کرنے کا بھی وعدہ کیا جاتا ہے۔ اسرائیل دوارا بندیوں کے سامنے دو وکلپ رکھے جاتے ہیں، دیرگھ کالک کاراواس اور ان کے پریواروں کے خلاف ہنسا، یا اگر وہ گپت پولیس کو سوچت کرنے کا کرم جاری رکھتے ہیں تو انہیں فوراً رہائی مل جائے گی۔ جب یہ بچوں کے ساتھ کیا جاتا ہے تو یہ اور بھی ادھک وناشکاری بن جاتا ہے۔ ایک فلسطینی بچہ اسرائیلی یاتنا سہنے کے بعد کہتا ہے، پوچھ تاچھ کرتاؤں نے کہا کہ یدی تم ہمارے ساتھ سہیوگ کرو گے تو ہم تمہیں پیسے بھی دیں گے اور تم کو رہا بھی کر دیں گے، اور اگر تم نے سہیوگ نہیں کیا تو تمہیں لمبے سمے تک جیل میں ہی سڑنا پڑے گا۔ جب میں نے ان کا پرستاؤ سویکار نہیں کیا تو انہوں نے مجھے نرسری یا کنڈر گارٹن جیسی ایک بہت ہی چھوٹی سی کرسی پر باندھ دیا، میرے ہاتھ میری پیٹھ کے پیچھے اور میرے پیر کرسی سے باندھ دیے گئے، میرے لیے سانس لینا تک مشکل ہو گیا تھا۔ انہوں نے مجھے گھنٹوں تک اسی حالت میں چھوڑ دیا۔ اس کے بعد انہوں نے مجھے ایکانت کارواس یا کال کوٹھری میں ڈال دیا۔ یروشلم میں کولہیئر ویکلی میگزین نے بی نامک ایک بھاڑے کے سینک کا ایک انٹرویو کیا۔ اس بھاڑے کے سینک نے اس ساکشاتکار میں کہا کہ اس نے ویکتیگت روپ سے سینکڑوں سے ادھک فلسطینیوں کو دیکھا جن کی گپت پولیس کے ساتھ سہیوگ کے بدلے میں سزا کم کر دی گئی تھی یا ان کی پوری سزا ہی معاف کر دی گئی تھی۔ ایسا لگتا ہے کہ اسرائیلی کنٹرول سسٹم کے سبھی پریاسوں کو دو شبدوں میں بیان کیا جا سکتا ہے جو فلسطینیوں کے جیون کے ہر ایک پہلو اور ہر شن کو سنگٹھت کرنے اور نگرانی کرنے کی پریدھی بیان کرتی ہے۔ بھاڑے کے بال سینکوں کی بھرتی سے یہ سسٹم مضبوط ہوتا چلا گیا، کیونکہ سینک آرڈرز پر فلسطینیوں کی مضبوط نربھرتا سے بھاڑے کے سینکوں کی بھرتی کرنا اور بھی آسان ہو جاتا ہے۔ اسی لیے ادھک سے ادھک سینک کمانڈ ہونے چاہیے जो फिलिस्तीन में इस शासन के कंट्रोल सिस्टम को अधिक से अधिक मजबूत करने में मदद करें। तो दोस्तों, बच्चे जिनका बचपन छीन लिया गया, पॉडकास्ट के तीसरे एपिसोड को सुनने के लिए आपका शुक्रिया। इस एपिसोड में हमने इजरायली शासन के सैन्य आदेशों और फिलिस्तीनियों पर इस शासन के कंट्रोल सिस्टम को मजबूत करने के बीच संबंधों के बारे में आपको बताया, जबकि आपको इन नीतियों के प्रभावों और नुकसानों के बारे में भी कुछ पता चला। अगले एपिसोड में हम आपको ज़ायनी शासन की कब्जे और नियंत्रण की इस नीति के अन्य हिस्सों के बारे में बताएंगे, जिसके परिणाम स्वरूप फिलिस्तीनियों को ज़्यादा दुख, दर्द और परेशानियों का सामना करना पड़ा। दोस्तों, अगर इस पॉडकास्ट में पेश की गई बातें आपके लिए दिलचस्प थीं, तो कृपया इसे अपने दोस्तों के साथ शेयर करें और हमें अपनी टिप्पणियाँ और आलोचनाएँ ज़रूर भेजें।